यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। युवाहरूको आन्दोलनमा आगजनी र तोडफोड भएका सिंहदरबारका संरचनाहरूको क्षतिको विश्लेषण शुरू। क्षतिग्रस्त संरचनाहरू भत्काउने कि पुननिर्माण गर्ने निर्णय हुन बाँकी। वर्षापछिको बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा सड़क अवरूद्ध, खुलाउने प्रयास जारी। र बेलायतले पालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गर्दै। अब समाचार विस्तारमा। गत भदौ 24 गतेको आगजनी तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्र क्षतिग्रस्त भएका भवनको अवस्था बुझ्न आगजनी पछिको द्रुत विश्लेषण ऱ्यापिड भिजुअल एसेसमेन्ट शुरू भएको छ। आगजनी र तोडफोडबाट क्षतिग्रस्त र ध्वस्त भएका भवनको पुननिर्माण गर्ने वा भत्काउने विषयको निष्कर्षमा पुग्नका लागि ऱ्यापिड भिजुअल एसेसमेन्ट शुरू गरिएको सिंहदरबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
गत भदौ 24 गतेको प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, सर्वोच्च अदालत लगायतका कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। यी भवनहरूमा पुगेको क्षति, भवनका भित्ता, छत लगायतका संरचनाको अवस्था, तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ या सकिन्न भन्ने बारे यकिन गर्न ऱ्यापिड भिजुअल एसेसमेन्ट शुरू गरिएको सिंहदरबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ। आगजनी र तोडफोडबाट क्षति ग्रस्त र ध्वस्त भएका भवनको पुननिर्माण गर्ने वा भत्काउने विषयको निष्कर्षमा पुग्नका लागि शहरी विकास मन्त्रालयका प्राविधिकबाट ऱ्यापिड भिजुअल एसेसमेन्ट शुरू गरिएको कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिनुभयो।
हामीले द्रुत गतिको क्षति विश्लेषणको काम शुरू भइसकेका छ। त्यसमध्ये क्षति भएकाहरूको विश्लेषण भएपछि त्यो अनुसारको चाहिँ क्रियाकालीन रूपमा काम शुरू हुने हो। सिन्धुलहर परिसरभित्र चाहिँ तत्कालको रूपमा विशेष परिस्थितिबाट कामहरू गराइरहेका छौँ। जुन जुन मन्त्रालयमा चाहिँ काम गर्न सक्ने परिस्थिति, त्यसमा काम गर्न सक्ने परिस्थिति अनुसार गर्ने, बाहिरबाट हेर्न मिल्नलाई बनाउने र सेवा दिनलाई पनि अप्ठ्यारो भएकाहरूमा चाहिँ सेकेन्ड फेजमा के कामहरू गर्न सकिन्छ ती कामहरू गराउने भनेसँग चाहिँ हामीले काम गरिरहेछौँ।
विगतमा पनि 2072 भूकम्पले विभिन्न सरकारी संरचना, विद्यालय, निजी निवास लगायतमा ठूलो क्षति पुगेको थियो। त्यसपछिका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम शुरू भएको थियो। यसपालि खास गरी क्षति सरकारी कार्यालय केन्द्रित रहेको र केही निजी निवासमा पनि क्षति पुगेको छ। अबको पुनर्निर्माणको काम द्रुत गतिमा अगाडि बढ़ाउनका लागि नयाँ कानूनी प्रक्रियाबाट छुट्टै संरचना स्थापना गरेर पनि काम गर्न सकिने र पुरानै राष्ट्रिय पुननिर्माण प्राधिकरणकै संरचनाहरूको प्रयोग गरेर पनि यसको काम अगाडि बढ़ाउन सकिने बताउनुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली।
फास्ट ट्र्याकमा लैजाउँ र छुट्टै कानूनी व्यवस्था मिलाएर लैजाउँ भनेर चाहिँ राष्ट्रिय पुननिर्माण प्राधिकरण जस्तै खालको संरचना स्थापना गरेर छुट्टै काम गरेर जाने पनि व्यवस्था गर्न सकिन्छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतका केन्द्रीय आयोजना कानूनी इकाइहरू भनेर विभिन्न कार्यहरूमा रहेको छ। जस्तो शहरी विकासमा छ, अहिले धेरै जसो भवनमा क्षति पुगेको अवस्था हुँदाखेरि यो कामको क्षेत्र बढी शहरी विकास तथा भवन निर्माण विभाग वा शहरी विकास मन्त्रालयसँग बढी सम्बन्धित देख्छु म। त्यसो हुँदाखेरि शहरी विकास मन्त्रालय अन्तर्गत स्पेसल छुट्टै एउटा विभाग जस्तै खालको संरचना स्थापित गरेर वा विगतमा भएको संरचना जुन पूर्णिमाको समयमा थियो त्यही संरचनालाई बढी चाहिँ परिचालित गर्ने गरिकन काम अगाडि लिएर गयो भने यो काम गर्न सकिने हुन्छ।
पुनर्निर्माणका लागि सबैभन्दा पहिले त विशेष कोषको व्यवस्थापन गरेर बजेटको सुनिश्चितता जरुरी हुने, पुनर्निर्माणका क्षेत्रमा काम गर्नेहरूको अनुभव रहेको छ। क्षति पुगेका सिंहदरबार लगायतका भवनहरूलाई ऐतिहासिक सम्पदाकै संरक्षणको मोडेलमा पुरातात्विक मापदण्ड अनुसार बनाउन उपयुक्त हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत गेवाली बताउनुहुन्छ।
यसको निम्ति बजेटको कुनै पनि अभाव नहुने कुराको सुनिश्चित गर्न जरुरी छ। त्यसको निम्ति छुट्टा विशेष कोष जुन स्थापना गर्ने गरेर सरकारले अगाडि बढाएको अवस्था छ, त्यो चाहिँ उपयुक्त हुन्छ नै। सिंहदरबार लगायतका संरचनाहरूलाई हामीले पुरानै शैलीमा बनाउन उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।
आगजनीबाट क्षतिग्रस्त भएका भवनको पुनर्निर्माण गर्ने वा मरमत सम्भार गर्ने भन्ने अध्ययनपछि गरिने भए पनि तत्कालका लागि जलेका भवनमा कालो भएका ठाउँमा रंग रोगन शुरू गरिएको छ। क्षतिग्रस्त भवन मध्ये कुन प्रयोग गर्न मिल्ने वा नमिल्ने, कुनको पुनर्निर्माण गर्न मिल्ने, भवनको कुन तलामा कुन प्रकारको क्षति भएको छ लगायतका विषयमा एसेसमेन्ट पछि प्रष्ट हुने सिंहदरबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न नहुने धारणा राख्नु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग आज भएको भेटवार्तामा उहाँले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोड़िने प्रश्न पार्नुभयो। उहाँले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्राही भएर ठेक्का नतोड़ने भन्दै अलपत्र परेका र लापरवाही वा विविध कारणले जीर्ण बनेका विकास आयोजनाका ठेक्का भने तोड्ने बताउनुभयो। उहाँले बजेट नै भएका आयोजना पनि निर्माण व्यवसायीले काम नगर्ने अवस्था देखिएको बताउनुभयो। मन्त्री घिसिङले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम छन् भन्ने सन्देश दिन सबैलाई आग्रह गर्नुभयो। जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाम चोक बजार स्थित पीपी टावर पुननिर्माण कार्य शुरू भएको छ। निर्माण व्यवसायी संघ इलामले सो टावर पुननिर्माण गरिदिने भएको हो। संघका प्रतिनिधि नवीन तामाङका अनुसार टावरमा सम्पूर्ण सिसा जडान र डिजिटल घड़ी पुनस्थापना गर्ने काम भइरहेको छ। क्षतिग्रस्त संरचनाको संरक्षण र पुननिर्माण गर्ने क्रममा इलाम नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र नगरपालिका भवन निर्माण कार्य पनि अघि बढ़ाइरहेको छ। कैलालीमा 2,00,000 नागरिकका राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएको छ। जेएनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको 1,60,000 र जिल्ला प्रशासन कार्यालयमा रहेको 40,000 राष्ट्रिय परिचय पत्रलाई आन्दोलनकारीले जलाएका छन्। छापिएका राष्ट्रिय परिचय पत्रहरू विभिन्न पालिकाको ओडाबाट पनि वितरणको कार्य चलिरहेको थियो। जलेर नष्ट भएका परिचय पत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालय का सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। गृह कानून न्याय तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले भदौ 23 र 24 गते जेएनजी आन्दोलनका क्रममा प्रहरीले अप्नाएको संयमताका कारण थप क्षति हुन नपाएको बताउनु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण पश्चात मन्त्री अर्यालले तत्कालीन सरकार विरूद्धको आन्दोलनमा प्रहरीको संयमताले राज्य नागरिक र निकायमा हुन सक्ने थप ठूलो क्षतिलाई न्यूनीकरण गरेको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते चितौन कारागारबाट फरार भएका एक कैदी जापाको भद्रपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका 5 का 35 वर्षे विकल बानिया छेत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। डाका मुद्दामा चितौन कारागारमा कैद भुक्तान गरिरहेका बानिया भदौ 24 गते फरार भएका थिए। नेपाल वायु सेवा निगमले यही असोज 9 गतेदेखि चीनको गन्जाउमा सीधा उडान भर्ने भएको छ। निगमले पहिलो पटक काठमाडौँ गन्जाउ काठमाडौँ उडान सेवा शुरू गर्ने भएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार निगमले गन्जाउ उडानका लागि अनुमति पाइसकेकाले सबै प्राविधिक तयारी पूरा गरिसकेको जानकारी दिनुभयो। नेपाल भारत सीमा नाकाहरूमा यति बेला दशैं र तिहार लगायतका चाडपर्व मनाउन स्वदेश फर्किने प्रवासी नेपाली मजदूरहरूको चाप बढ़न थालेको छ। भारतमा रोजगारीका लागि गएका नेपाली खेतीपाती तथा नवरात्री दशैं तिहार जस्ता पर्व मनाउन घर फर्कँदा सीमामा भीड़ मात्र बढ़ेको छैन, ठगी र लुटपाटको जोखिम समेत बढ़ेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
भारतमा पसिना बगाएर रोटीरोजी कमाउने लाखौं नेपाली नागरिक बर्खे खेती भित्राउने बेला र नवरात्रा दशैं तिहार जस्ता ठूला पर्व नजिकदै गर्दा घर फर्किन थालेका हुन् प्रवासबाट स्वदेश फर्किएका नेपाली नागरिकहरू।
दशैं आयो होइन, नवरात्रा अलि पूजा पाठ, त्यसको लागि अब घर फर्क्यो, 15 दिनपछि गइहाल्ने।
नेपालीहरूको मान चाड दशैं मनाउनु पर्यो, अब आमा बाउले पनि बोलाइरहेछन् छोरा आऊ आफ्नै गाउँ फर्केर।
महान पर्व यो नवरात्री पर्वको लागि देवताल
सुदूर पश्चिम कर्णाली र लुम्बिनीका लाखौं नागरिक वर्षौंदेखि भारतीय रोजगारीमा आश्रित छन्। मौसमी कामसँगै खेतीपातीका समयमा घर फर्कने, बाँकी समयमा भारत पस्ने बाध्यता यहाँका धेरैको नियति बनेको छ। कमाइ लिएर फर्किँदा कोही उत्साहित हुन्छन् त कोही भावुक। सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको पीड़ा भने अझै कम भएको छैन। स्वदेश फर्किएका अन्य नेपाली नागरिकहरू
इन्डियादेखि आउँदाखेरिमा पनि भारु 25,000 भन्दा माथि ल्याए भने जफत अथवा त्यहाँ कब्जा गर्ने रहेछ, त्यसको स्पष्टीकरण दिनुपर्ने रहेछ। सारा बेहाल छ, अहिले धेरै गाह्रो स्थिति छ।
3,000 रुपियाँ मरेर अहिले तिर दिए, 4 जना, 2 मेरा छोरा छन्, 1 मेरी छोरी छ। यो त्यसरी आएर अहिले केही छैन सामान भनेपछि फाटा टुट्दा त ल्याउनै पर्यो, त्यति नगरेर ढाक्ने बिछ्यो भने छैन, हामीलाई यस्तो सङ्कटमा छौँ।
त्यो म्याजिक हुन्छ नि त, उसले आफ्नो पेटी सेटी लोड गरेर अब नजाउ नजाउ दडागिरी देखाउन लायो, के गर्न लायो, फेरि रिसायौँ हामीहरू। म चाहिँ माथिबाट चढेर फेरि आफ्नो पेटी तल छारे।
दैनिक हजारौं नागरिक फर्किने भएकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन्। प्रशासनले पहेलो नम्बर प्लेट भएका भारतीय गाड़ीहरू नेपाली बजारमा प्रवेश रोक लगाएको छ। यसैबीच यात्रुहरू ठगिने लुटिने जोखिम न्यूनीकरणका लागि सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्मर बहादुर विक:
इन्डियाबाट आउने नेपाली दाजुभाइहरूले सीमा नाकामा केही समस्याहरू पाइरहनु भएको छ कि? विगतमा पाएको समस्या फेरि पुनरावृत्ति हुन्छ। सकिन्छ कि भन्ने हिसाबले अहिलेको बदलिँदो परिस्थितिमा कुन तरिकाले झन् व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले यही सिमानाकामै खटिएका प्रहरी हाम्रा सुरक्षाकर्मीहरूलाई ब्रिफिङ गर्ने, निर्देशन दिने र नागरिक मैत्री काम गर्ने, बोली व्यवहार गर्ने र विनाशरहित तरिकाले काम गर्ने हिसाबले अहिले हामी त आएको।
सुरक्षा सतर्कताका बीच फर्किएका मजदुरले गाउँ बस्तीमा चहल पहल थप्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधान भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर मात्र सम्भव देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधानको धारा 294 बमोजिम आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ। संघीय सांसदको दुवै सभाबाट पारित भए प्रमाणीकरणका लागि पेश भएको नागरिकता ऐन 63 संशोधन गर्न बनेको विधेयक संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण प्रमाणित गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गत भदौ 29 गते बिहानैदेखि बन्द भएको बागलुङ सिगाना बरेङ शान्तिपुर सड़क 7 दिनपछि सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका आज सिगानामा सड़कमाथिबाट खसेको ठूलो पहिरोले सड़क सहित एउटा गोठ पुगेको थियो भने एक परिवार विस्थापित भएका थिए। चट्टान सहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो। आज पनि देशका विभिन्न 7 स्थानमा सड़क अवरूद्ध भएको छ। नेपाल प्रहरीका अनुसार अहिले जाजरको डोल्पा खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै म्याग्दी बेनी दरबाङ खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। चितवनको मुगली नारायणघाट खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर 2 दिनदेखि बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ीका कारण रसुवाई स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 स्थित जाजरको डोल्पा खण्ड भेरी करिडोर अवरूद्ध रहेको प्रहरीले जनाएको छ। एक वर्ष अघिको बाढ़ी पहिरोले क्षति भएपछि अस्थायी रूपमा निर्माण गरिएको बीपी राजमार्ग चाडबाड़मा अवरूद्ध हुन नदिन पुनः मरमत गरिने भएको छ। राजमार्गको क्षतिग्रस्त सड़क पुनः मरमत गर्ने गरी काम अगाडि बढ़ाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात 16 श्राद्ध आज समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने माता मह आमा बाको श्राद्ध भने भोलि गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री सर किर स्टामरले आज पालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गर्नुभएको छ। इजरायलले पालेस्टाइनसँग दीर्घकालीन शान्ति स्थापनातर्फ कदम नचाले इजरायलप्रति लिँदै आएको बेलायती नीति परिवर्तन हुन सक्ने बेलायती प्रधानमन्त्रीले यसअघि नै बताइसक्नु भएको छ। बेलायतको सो कदमलाई इजरायली सरकार र हमासले बन्धक बनाइएकोहरूको परिवारले कड़ा आलोचना गरेका छन्। र इजरायलले गाजा क्षेत्रमा निरन्तर हवाई आक्रमण गरेको छ। गाजाको मुख्य बजारमा गरिएको पछिल्लो आक्रमणमा कम्तीमा 91 जनाको मृत्यु भएको अल्जाजिराले उल्लेख गरेको छ। यसैबीच हमासले आफ्नो नियन्त्रणमा रहेका विपिन जोशी सहित 48 बन्दकको विदाईको तस्विर भन्दै सार्वजनिक गरेको छ। उनीहरूको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन। र मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थान र अन्य प्रदेशका पहाड़ी भागका केही स्थान तथा बाँकी तराई भागका 1-2 स्थानमा मध्यम पानी पर्ने सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। युवाहरूको आन्दोलनमा आगजनी र तोड़फोड़ भएका सिंहदरबारका संरचनाहरूको क्षतिको विश्लेषण शुरू। क्षतिग्रस्त संरचनाहरू भत्काउने कि पुननिर्माण गर्ने निर्णय हुन बाँकी। वर्षापछिको बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा सड़क अवरूद्ध, खुलाउने प्रयास जारी। र बेलायतले पालेस्टिन राज्यलाई मान्यता दिने घोषणा गर्दै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।